أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وعليكم السلام ورحمة الله. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الخلائق أجمعين، سيدنا وسيد الأولين والآخرين، حبيبنا وحبيب إله العالمين، إمام المرسلين وخاتم النبيين، أبي القاسم المصطفى محمد.
اللهم صل على محمد وعلى محمد
وعلى أهل بيته الطيبين الطاهرين الهداة المهديين المعصومين المظلومين، واللعنة الدائمة على أعداء الدين أجمعين. أما بعد، فقد قال الله تعالى عز اسمه في محكم كتابه ومتقن خطابه: بسم الله الرحمن الرحيم. ألف لام ميم. أحسب الناس أن يتركوا أن يقولوا آمنا وهم لا يفتنون. صدق الله العلي العظيم.
اللهم صل على محمد وعلى محمد.
بحمد الله کی گفتگو آیه بسم الله میں ہے. آیه مبارک بسم الله، جیسا کہ آپ حضرات کے اذہان عالیہ میں ہے کہ تمام قرآن مجید کا اگر ایک جملے میں خلاصہ کیا جائے تو بسم الله الرحمن الرحیم بنتا ہے. اس اعتبار سے تمام وہ علوم جو علوم توحید اور علوم آخرت کہلاتے ہیں، وہ تمام علوم اس ایک جملے سے مستنبط ہوتے ہیں. ایک جملہ بسم اللہ سے تمام علوم مستنبط ہوتے ہیں، استنباط ہوتا ہے. استنباط کسے کہتے ہیں؟ استنباط کا لفظ خود قرآن مجید میں بھی آیا ہے. وعلیکم السلام. جو لوگ استنباط سے گھبراتے ہیں، اجتہاد استنباط ہے، اجتہاد سے گھبراتے ہیں، استنباط سے گھبراتے ہیں. خود لفظ استنباط قرآن مجید میں آیا ہے، اور استنباط کا روٹ ورڈ ہے نون بیط نبط، استنبط. نبطا استنبطا کے لغوی معنی یہ ہے کسی زمین کو گہرائی تک کھودنا اور پھر پانی نکالنا. جس طریقے سے زمین کھود کے پانی نکالتے ہیں، اسی طرح عبارتوں کو شکافتہ کر کے معنی نکالنا، اس کا نام ہے استنباط. عبارت تو سبھی پڑھتے ہیں، الفاظ تو سبھی پڑھ لیتے ہیں، مگر ان الفاظ کے اندر جو آب حیات معنوی ہے، جو علم ہے، اس کا استنباط کرنا، اس کا استخراج کرنا، یہ ہنر چاہتا ہے، یہ محنت چاہتا ہے. اب یہاں پر جو ابھی ظاہری ڈر ڈر کے تو میں اصطلاحیں استعمال کرتا ہوں، उससे भी आप हजरात वहशत करते हैं। यहाँ पे अभी जाहिरी बहसें बहुत हैं, वाकई क्या पुरबरकत जुमला है। अल्लामे मजदुद्दीन फिरोजाबादी अरबी जबान के बहुत बड़े लुगत निगार हैं, डिक्शनरी लिखी है उन्होंने बहुत तफसीली। वो लिखते हैं लफ्ज़ अल्लाह के बारे में 30 कौल हैं, 30, एक दो नहीं, 30 कौल कि लफ्ज़ अल्लाह की हकीकत क्या है। अब जाहिर इन चीजों से आशना होना चाहिए ना। लफ्ज़ अल्लाह एक कौल ये है कि असलन ये लफ्ज अरबी नहीं है, सुरियानी है, असल में था लाहा, आखिर से अलिफ गिरा के शुरू में अलिफ लाम लगा दिया तो हो गया अल्लाह, ये एक कौल है। एक कौल ये है कि नहीं साहब ये सुरियानी नहीं बल्कि अरबी ही है, मगर ये न इसमें ज़ात है न इसमें आलम है, ये भी सिफत है, मुश्तक है कलिमा, अल्लाह के लिए इस्तेमाल होता है, ये कौल है। एक कौल ये है कि नहीं ये कलिमा अरबी है और अल्लाह सुबहाना हुआ ताला के लिए इस्तेमाल होता है, लेकिन आलम बिलवा नहीं है, आलम बिलगलबा है। अब ये क्या होता है, आलम के मानी तो आप समझते हैं आलम यानी प्रॉपर नाउन, आलम कभी बिलवा होता है यानी कोई वाज़ उसको वाज़ करता है, नाम रखने वाला नाम रखता है। जैसे आपके यहाँ बच्चे की विलादत होती है तो आप नाम रखते हैं, तो कस्द व इरादा होता है, मौज़ू लह मुअय्यन होता है, लफ्ज़ आप लेते हैं और उसके लिए मखसूस कर देते हैं। तो अल्लाह सुबहाना व ताला की ज़ात पाक के लिए किसी ने ये लफ्ज़ मखसूस नहीं किया, अगर मखसूस करता कोई एक शख्स तो वो वाज़ेह होता, अल्लाह की ज़ात मौज़ू लह होती, ये लफ्ज़ वज़ा होता और आलम बिलवज़ा कहलाता। कहते नहीं ये आलम बिलवज़ा नहीं, आलम बिलगलबा है। बिलगलबा के मानी है कि आप किसी शख्स को या किसी चीज़ को या किसी शहर को किसी एक नाम से पुकारना शुरू कर दें, बहुत से लोग नाम रख दें और पुकारने लगे, पुकारते पुकारते उसका वही नाम पड़ जाए, ये आलम बिलगलबा है। कुछ कहते हैं नहीं साहब ये आलम बिलगलबा नहीं, आलम बिलवज़ा है, इसमें भी कई राय हैं कि आलम बिलवज़ा है, किसने वज़ा किया है, वाज़ इंसान है या वाज़ खुद अल्लाह सुबहानहु व ताला की ज़ात है। अल्लाह ने ये लफ्ज़ अपनी ज़ात के लिए मखसूस किया। ये जो बहस है कि आलम है या नहीं, हर एक के अपने दलायल हैं। कहते हैं लफ्ज़ अल्लाह ज़ात अल्लाह के लिए आलम, जो लोग नहीं मानते वो कहते हैं हम इसलिए नहीं मानते, आलम तो उसका रखा जाता है जो ज़ात मुअय्यन हो और जिसकी तरफ इशारा किया जा सके। अल्लाह सुबहानहु व तआला की ज़ात हमारे लिए कहाँ मुअय्यन है, कहाँ हम उसकी तरफ इशारा कर सकते हैं, वो मुशारुन इलैह वाक़े नहीं हो सकता है, इसलिए मुमकिन नहीं है कि हम आलम के कायल हों उसके लिए। बस एक हकीकत है, इस्म है, जैसे इंसान तो किसी एक इंसान को इंसान थोड़ी आप कहते हैं, इंसान बहुत से इंसान है, किसी मखसूस से अल्लाह अल्लाह की ज़ात है, लेकिन अल्लाह आलम नहीं है, अगर आलम होगा तो हम उसकी तरफ इशारा कर सकें, ये एक दलील है उनकी। غرض کہ اس لفظ اللہ میں لفظی اعتبار سے اہل لغت میں 30 یا 30 سے زیادہ قول موجود ہیں. اگر ہر قول پر گفتگو کی جائے اور ان کے دلائل کو سنا جائے اور ان کے دلائل کو پرکھا جائے تو ظاہر ہے کہ لفظ اللہ پر میرا خیال ہے کہ 30 دن کی گفتگو تو لفظ اللہ پر ہو جائے. لفظ اللہ. لیکن میں آپ حضرات کے سامنے صرف ابھی ایک ایک چیز فہرست سنا رہا ہوں, مطالب تھوڑی بیان کر رہا ہوں, فہرست سنا رہا ہوں. اس فہرست سے بھی تو مانوس ہو جائے طبیعت, وحشت نہ ہو. جو یہاں پر اہم بحث ہے جس کی طرف کل اشارہ کیا تھا میں نے, اس کی طرف ذرا آج زیادہ تفصیلی اشارہ ہوگا. وہ بھی اشارہ ہم نے کہا تھا اسی آیہ مبارک ہے بسم اللہ کے ضمن میں علم الاسماء پر گفتگو ہو سکتی. نام کس طرح رکھتے ہیں آپ, اللہ سبحانہ و تعالیٰ کے نام کیا کیا ہیں, نام میں اور ذات میں اور ذات میں اور صفت میں کیا رشتہ ہوتا ہے اور نام میں اور صفت میں کیا رشتہ ہوتا ہے. اب یہاں پر بس سنا دوں گا اور ممکن ہے ایک آدھ مثال سے بات واضح ہو جائے. اصطلاح کا فائدہ یہ ہوتا ہے کہ لمبی چوڑی 10-20 صفحے کی بحث کو آپ ایک لفظ میں سمیٹ کے کہہ دیتے ہیں. اصطلاح کا فائدہ یہ ہوتا ہے. چنانچہ منطق کی اصطلاح میں آپ حقیقت کو, کسی حقیقت کو یا حقیقت مطلقہ کو اگر آپ اس کو لا بشرط اس کے لیے نام تلاش کریں گے, تجویز کریں گے, لحاظ کریں گے, یا بشرط لا کریں گے, یا بشرط شے کریں گے, یا لا بشرط شے یا بشرط لا شے, یہ جو اصطلاح منطق میں ہیں اس کی معنویت ہے. اب ظاہر بالکل فنی بحث چھوڑ کے اصطلاحیں میں نے ایسے ہی ذکر کر دی, ذہن میں پڑی رہیں گی, کان میں پڑی رہیں گی, احساس ہوگا کہ کبھی ٹکرایا تھا یہ لفظ کان کے پردے سے. دیکھیے اس کا بھی فائدہ ہوگا. ابھی حال کی بات ہے, اب اتنی بھی حال کی نہیں, لیکن کوئی میرا خیال ہے کہ 10-12 سال پہلے فرانس کے ایک سائنسدان نے ایک نیا نظریہ پیش کیا جس سے سائنس کی برادری میں بڑا انقلاب برپا ہوا, بڑی بحث چل پڑی. اور اہل دین کے لیے بھی وہ بحث اہم تھی اور اہم ہے. اس سائنسٹسٹ کا نام غالباً جیکس بینوینسٹ ہے. ڈاکٹر بینوینسٹ نے ایک نظریہ پیش کیا تھا, تھیوری آف میموری آف واٹر. تھیوری آف میموری آف واٹر کیا ہے؟ اسی لندن میں بڑا ہنگامہ ہوا تھا. لندن سے ایک میگزین شائع ہوتا ہے, جرنل شائع ہوتا ہے سائنس کا, جس کا نام ہے نیچر. بہت معیاری پرچہ ہے. نیچر میں اگر کوئی کسی سائنٹسٹ کا مقالہ چھپ جاتا ہے تو اس کے لیے باعث عزت سمجھا جاتا ہے, اور پیور سائنٹیفک اور پیور ریسرچ پیپرز اس میں چھپتے ہیں, پاپولر سائنس کی کا میٹر اس میں نہیں چھپتا ہے. ٹھوس تحقیقی مقالے, نظریہ ساز مقالے. نیچر کے ایڈیٹر کے پاس جب جیکس بینوینسٹ نے اپنا پیپر بھیجا جس میں انہوں نے تھیوری آف میموری آف واٹر کو ایکسپلین کیا تھا, تو اس نے ریجیکٹ کر دیا وہ پیپر اور کہا یہ بہت بڑا سائنٹیفک فراڈ ہے. ظاہر ہے کہ وہ فراڈ نہیں تھا, तो डॉक्टर जैक्स बेनवेनिस्ट ने एहतजाज किया और फिर साइंस बिरादरी दो हिस्सों में बढ़ गई। बहुत से लोग कहने लगे कि ये जैसे गैलीलियो और दूसरे बड़े साइंसदानों के नज़रियात थे कि बाद में ये 150 बरस बाद रिकॉग्नाइज किए जाएंगे, उस तरह का नज़रिया है। और कुछ ने जाहिर उनका साथ नहीं दिया। ये थ्योरी थी क्या? और मैं क्यों कह रहा हूँ कि इससे अहले दीन को भी कंसर्न होना चाहिए। थ्योरी ये थी कि उसने ये तजर्बा करके देखा कि वाटर के मॉलिक्यूल्स जब किसी एलिमेंट से कहीं पर रिएक्ट होते हैं या टच होते हैं, कोई साबिका पड़ता है, तो वो साबिका उन मॉलिक्यूल्स में देर तक बाकी रहता है। ये मुख्तलिफ तरीक़ों से उसने तजर्बात करके साबित किया। अब उसकी साइंटिफिक तफसील है। मिसाल के तौर पे मैं अर्ज़ कर दूं, इस नज़रिए से घबराए इसलिए लोग कि चूंकि इस नज़रिए से उस मेडिसिन की उस डिसिप्लिन को तकवियत पहुंच रही थी जिसे होम्योपैथी कहते हैं, क्योंकि उसमें जो डाइल्यूशन का अमल होता है वो इतना ज़्यादा होता है कि फिर ओरिजिनल पार्टिकल्स तो शायद ही रह जाते हों, उसको तकवियत पहुंच रही थी। अगर उस सिस्टम को तकवियत पहुंचता तो जाहिर है कि ये जो सरमायादारों ने इन्वेस्टमेंट्स कर रखे हैं इंसानों की जिंदगियों को से मजाक करने के लिए, जो आप हजरात को दवाएं खिलाई जाती हैं और एक दवा खिलाई जाती है किसी एक मरज के लिए और नतीजे में 2, 4, 10 नए मरज पैदा हो जाते हैं, खुद हर दवा जो आती है आप उस दवा पे नज़र डालें, उसके साथ जो कागज़ आता है उस पर लिखा होता है कि इसमें कितने साइड इफ़ेक्ट्स हैं। और जो बुज़ुर्ग हजरात हैं जो दवाएं इस्तेमाल करें शुगर की, हार्ट की, इन चीज़ों की, ब्लड प्रेशर की, वो जानते हैं कि एक दवा के इस्तेमाल के बाद फिर क्या मज़ीद अजाब में मुबतला हो जाते हैं। बल्कि मेरा ये जुमला याद रखिएगा कि जदीद ये जो दवाएं हैं एक मरज़ का इलाज करने के लिए, अगर इन्हें इस्तेमाल कीजिए तो ये श्योरिटी तो है नहीं कि उस मरज़ का भी इलाज हो जाएगा, लेकिन ये श्योरिटी ज़रूर है कि 2, 4, 10 नए मरज़ और पैदा हो जाएंगे। लेकिन जो कदीम तर्ज है, जो जड़ी बूटी के ज़रिए से, ग़िज़ा के ज़रिए से इलाज का तरीक़ा है, उसमें यह श्योरिटी है कि जो मरज़ है वो भी ठीक हो जाएगा और उसके साथ 2, 4 और मरज़ जो हैं बुनियादी अगर पैदा हो रहे हैं तो वो भी ठीक हो जाएंगे। ये है। बहरहाल मिसाल ये अर्ज़ कर रहा था कि उस शख्स ने यह साबित किया कि पानी में हाफिज़ा पाया जाता है। सादा सी ताबीर यही तो है, मेमोरी ऑफ वाटर। जाहिर है ये अजीब व गरीब नज़रिया है कि पानी में हाफिज़ा पाया जाता है। इससे अहले दीन का क्या वास्ता है? अहले दीन ये कहते हैं कि मादे में शऊर नहीं पाया जाता। अगर पानी में हाफिज़ा तस्लीम कर लिया जाए तो हाफिज़ा बगैर शऊर के नहीं होता। तो इल्म कलाम के मतून को तब्दील करना पड़ेगा। और ये मैंने 10 साल पहले भी कहा था, आज भी कह रहा हूं, हमारी जो पुरानी इल्म कलाम की किताबें हैं जो अब भी मदरसों में पढ़ाई जा रही हैं, उन इल्म कलाम की किताबों को बदलना होगा, मतन तब्दील करना होगा, दलाइल तब्दील करने होंगे। फरसुदा हो गए बहुत से दलाइल, कुल के कुल नहीं लेकिन बहुत से दलाइल फरसुदा हो गए। اس وقت کی معلومات بشری کے مطابق وہ دلیلیں قائم کی گئی تھیں، آج جو بشر کی معلومات ہیں، آج جو انسانی معلومات ہیں، ان کے پیش نظر ہمیں نئی دلیلیں پیش کرنی ہیں. بہرحال یہ برسبیل تذکرہ بات آ گئی تھی، اور اصل جو گفتگو تھی وہ یہ کہ سائنس کے دنیا میں بھی جب نام رکھتے ہیں آپ، تو نام رکھنے کا کوئی طریقہ ہوتا ہے، کوئی کرائٹیریا ہوتا ہے. عام محسوس مثال، آپ کسی ایک شخص کا نام، ایک انسان کا نام رکھتے ہیں تو کچھ امور کو لحاظ کرتے ہیں، اس کے بعد نام رکھتے ہیں. یہ لحاظ کس طرح کرتے ہیں؟ کسی شہر کا نام رکھتے ہیں، کسی شے کا نام رکھتے ہیں. اب میں بالکل ایسی مثالیں دے دوں جو آپ ہنس ہنس کے یاد رکھیں گے. پرانے، یہ انگریزوں میں بھی، ہر کلچر میں تھا، لیکن ظاہر ہے کہ اپنے کلچر کا مذاق زیادہ اڑاتے ہیں آپ حضرات، ہم لوگ سب. کسی کے یہاں کوئی بچہ پیدا ہوا، اتفاق سے کالا رنگ تھا تو اس کا نام کلو رکھ دیا. یا بدھ کے روز پیدا ہوا تھا تو اس کا نام بدھو رکھ دیا. کوئی بچی پیدا ہوئی جمعرات کو تو جمعراتن نام رکھ دیا. جمعے کو پیدا ہوئے جمن نام رکھ دیا، وغیرہ وغیرہ. نام رکھنے میں آپ نے کس چیز کا لحاظ کیا؟ کسی ایک چیز کا لحاظ کیا. رنگ کا لحاظ کیا، دن کا لحاظ کیا، یا اس کی ولادت کے بعد وقت کوئی واقعہ پیش آ گیا. موسم نہیں تھا لیکن بارش ہونے لگی، اب آپ نے اس لحاظ سے کوئی نام رکھ دیا. کبھی رنگ کا لحاظ کیا، کبھی دن کا، وقت کا لحاظ کیا، کبھی مکان کا لحاظ کیا، جگہ کا. خاندان، فرض کیجئے کہ ہندوستان کا تھا یا چین کا تھا یا جاپان کا تھا، عمرے کے لیے گئی ہوئی تھی فیملی، بچے کی ولادت مکے میں ہو گئی، ان کا نام مکی رکھ دیا. تبرکن، تیمنن، بہت سے لوگوں کا نام کربلائی رکھ دیا گیا، کربلا میں پیدا ہوئے. کبھی زمان کا لحاظ کیا، کبھی مکان کا لحاظ کیا، کبھی کسی واقعے کا لحاظ کیا، نام رکھ دیا. تو نام رکھنے میں کسی نہ کسی اضافی شے کا لحاظ کیا جاتا ہے ذات کے علاوہ بھی. توجہ ہے؟ کبھی کسی ایک شے کا، ایک امر کا لحاظ کیا جاتا ہے، کبھی ایک سے زیادہ چیزوں کا لحاظ کیا جاتا ہے، کبھی بہت سی چیزوں کا لحاظ کیا جاتا ہے، کبھی خارجی امور کا بالکل لحاظ نہیں کیا جاتا، کسی داخلی امر کا لحاظ کیا جاتا ہے. یعنی کبھی کوئی ایک صفت نظر میں رکھ کے نام رکھا جاتا ہے، کبھی بہت سی صفتیں لحاظ کر کے نام رکھا جاتا ہے. اس طرح نام رکھنے کے مراتب الگ الگ ہو جاتے ہیں، نام کی قسمیں ہو جاتی ہیں، نام کے مراتب ہو جاتے ہیں. ایک اور مثال دی تھی دوسرے سیاق و سباق میں، مگر میں اس کو پھر اس وقت یاد دلا دوں. ایک شخص ہے، اس کا نام ہے اسد اللہ، نام رکھ دیا اسد اللہ. یہ صرف اس شخص کا نام ہے. اب اگر وہ شاعر بھی ہے تو اس نے ایک تخلص اپنا اضافہ کر لیا تو غالب نام ہو گیا. اگر اس کو دربار میں کہیں کوئی اونچا منصب نصیب ہے اور دربار کی طرف سے اسے لقب دیا گیا تو نجم الدولہ، دبیر الملک، یا مثلا خاقانی ہند، یا ملک لکھ الشعراء، یا جو بھی دربار سے ملا لقب، ایک ہی شخص کے نام اور القاب بڑھتے چلے گئے، ہر چیز میں ایک خاص چیز کا لحاظ بڑھتا چلا گیا. ٹھیک ہے نا؟ یہ ابھی صرف مثالیں عرض کر رہا ہوں، مثالوں مثالوں میں وقت گزر جاتا ہے اور بات اصل رہ جاتی ہے. اگر ہم ایک یہاں کتنی چیزیں ہیں، توجہ رکھیے گا، ممبر ہے، ممبر پہ کوئی چادر ہے، چادر پہ میں بیٹھا ہوا ہوں، سامنے مائک ہے، ادھر تخت ہے، فرش ہے، چھت ہے، دیوار ہے، یا آپ حضرات ہیں، یا اس ہال میں کتنی چیزیں ہیں. کوئی ایک نام ایسا رکھا جا سکتا ہے جو ہر شے پر اس کا اطلاق ہو؟ یہ تو ہر چیز کا الگ الگ نام ہے. میرا نام الگ ہے، بلکہ میرے بھی ایک سے زیادہ نام ہے. یہ ممبر ہے، یہ مائک ہے، یہ فرش ہے، یہ چھت ہے، یہ دیوار ہے، ہر چیز کا نام الگ الگ ہے، ہر چیز کی نوعیت الگ الگ نظر آ رہی ہے. کیا ایسا ممکن ہے کہ ہر چیز کی خصوصیت کو نظر انداز کر دیا جائے اور ایک ایسا نام رکھا جائے جو ہر چیز پر صدق کرے؟ ممکن ہے یہ؟ ہاں بھائی، ممکن ہے. میں موجود ہوں یعنی وجود رکھتا ہوں، یہ ممبر بھی وجود رکھتا ہے، یہ مائک بھی وجود رکھتا ہے، یہ انسان ہے، یہ فرش ہے، ہر چیز وجود رکھتی ہے. اس لیے اگر آپ کہہ دیں وجودات تو اس میں سب شامل ہو جائیں گے. ایک لفظ وجود یا وجودات یا موجودات میں سب آ گئے یا نہیں؟ آپ سوچ رہے تھے ممکن کیسے کہ ایک لفظ میں سب کو سمیٹ لیا جائے، ایک لفظ میں ایک نام ہو اور اتنے طرح طرح کے نام والے، نام والے الگ الگ، کوئی نسبت ہے؟ جی نسبت خاک رابع عالم پاک، اس فرش کو آپ سے کیا تعلق ہے؟ آپ انسان ہیں، صاحب عقل ہیں، صاحب خرد ہیں. کیسے ممکن ہے کہ ایک نام ایسا رکھا جائے جو آپ پہ بھی صدق کرے اور آپ کے قدموں کے نیچے، وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ، جو فرش ہے اس پہ بھی صدق کرے، جو خاک ہے، جو زمین ہے اس پہ بھی صدق کرے، مگر کر رہا ہے. وجود ایک ایسا لفظ ہے جو سب پر اطلاق ہو رہا ہے. ٹھیک ہے نا؟ تو اگر ایسا لحاظ کیا کہ ہر شے کا لحاظ کر لیا آپ نے، تو صرف لفظ وجود، ایک لفظ، ایک نام سب پر صدق کرتا ہے. یہ مائک وجود ہے، یہ ممبر وجود ہے، یہ پودا وجود رکھتا ہے، یہ فرش وجود رکھتا ہے، ہر چیز پہ لفظ وجود کا اطلاق ہو رہا ہے. کبھی یہ ہوا کہ آپ نے دیکھا کہ یہاں چیزیں مختلف قسم کی ہیں، ایک طرح کی چیزوں کا ایک نام رکھ دیا جائے، تو آپ نے کہہ دیا وہاں بہت انسان تھے، آج انسان تھے، لوگ. اب لفظ لوگ یا لفظ انسان میں سب آ گئے، ذاکر اور سامع اور سوز خان، نوحہ خان، زید، عمر، بکر، سب آ گئے، انسان، لوگ، ایک لفظ میں سب آ گئے. ایک اسم میں کتنی سمائی ہے؟ اور پھر اگر ایک ایک شخص کا نام الگ رکھنا شروع کیا تو وہ بھی ممکن ہے کہ ہر شخص کا نام الگ الگ ہے. آپ نے دیکھا کہ ناموں کا عجیب و غریب نظام ہے. کبھی ایک لفظ یا ایک اسم میں مختلف قسم کی چیزوں کو شامل کیا جا سکتا ہے اور کبھی ایک ہی چیز کے مختلف نام رکھے جا سکتے ہیں. کبھی ایک لفظ آپ کو نظر آئے ایک اسم تو آپ ہی نہ سمجھیے گا کہ ایک ہی موجود ہوگا, ایک پرٹیکولر چیز ہوگی وہاں پر, ممکن ہے بہت سی چیزیں ہوں اس پہ ایک لفظ کا اطلاق ہوا. اور کہیں ایک سطر دو سطر میں نام ہی نام لکھے ہوں تو یہ نہ سوچیے گا کہ بہت سے دس افراد ہوں گے. معلومہ نجم الدولہ, دبیر الملک, خاقانی ہند, ملک الشعراء, اسد اللہ, غالب, ایک ہی صاحب تھے, سات آٹھ لوگ نہیں تھے, ایک ہی صاحب تھے. عجیب و غریب بحث ہے نا. ان سب بحث کا نتیجہ زندگی کے ساتھ جڑا ہوا ہے. تمام حقیقتوں کو سامنے رکھنا, لحاظ کر کے حقیقت الحقائق تک اگر آپ پہنچنا چاہیں, حقیقت الحقائق بس ایک ذات اللہ سبحانہ و تعالی کی ہے. وہ ذات کیسی ہے ہم نہیں جانتے. نام اس حقیقت کو تصور میں لائے جو حقیقت اصل حقائق ہے, بس اتنی بات ذہن میں ہے کہ اصل حقائق ہے, اصل موجودات ہے. کوئی شے تو ہوگی اصل موجودات. جو لوگ اللہ سبحانہ و تعالی کی ذات پاک میں بحث کرتے ہیں ان کے لیے اکثر ہمارے بزرگ اساتذہ کہتے رہے ہیں کہ یہ وہ لوگ ہیں جو ذات قدیم میں بحث نہیں کرتے ہیں, اس ذات کے ان صفات کو قبول کرنے میں ان کی عقلیں حیران رہ جاتی ہیں جو صفات بیان کی جاتے ہیں. کوئی نہ کوئی چیز تو قدیم ہوگی, لیکن وہ چیز جو قدیم ہے وہ ایک ہے یا ایک سے زیادہ, اور اس کے صفات کیا ہیں, اس کے ایٹریبیوٹس کیا ہیں, اس کی کیریکٹرسٹکس کیا ہیں, یہ بحث یہاں پر ہے. یوں سائنس خود وحدت کی تلاش میں ہے. پرانی مثال ہے, نہ جانے کب سے یہ سٹرگل چل رہی ہے, یہ بحث چل رہی ہے کہ کائنات میں کار فرما قوتیں کتنی ہیں. آئنسٹائن کے زمانے میں بھی چار قوتوں میں وحدت کی تلاش کی جا رہی تھی. یہ کہا گیا کہ بنیادی چار قوتیں ہیں, چار فورسز ہیں, گریویٹیشنل فورس ہے, الیکٹرو میگنیٹک فورس ہے, اور نیوکلیئر فورس ہے. وہ بھی دو قسم کا ہے, اسٹرانگ نیوکلیئر فورس ہے اور ویک نیوکلیئر فورس ہے. یہ چار بیسک فورسز ہیں جو کائنات میں کار فرمائیں. لیکن سائنسداں کہتے ہیں نہیں, یہ چار الگ الگ نہیں ہو سکتی ہیں, یہ چاروں بھی دراصل کسی ایک فورس کا نتیجہ ہوں گی. کون آپ کے سر پہ تلوار لٹکائے ہوئے ہے کہ آپ کسی ایک کی تلاش میں سرگردہ ہیں؟ یہ وحدت کی تلاش کیوں ہے؟ یونیفیکیشن آف دی فورسز پہ کیوں کام ہو رہا ہے؟ کیوں کام ہو رہا ہے؟ ابھی تک کام ہو رہا ہے. یونیفیکیشن کی تلاش کیوں ہے؟ یہ فطرت آپ کی ہے جو جانتی ہے کہ حقیقت ایک ہے, اور جب تک اس ایک تک پہنچ نہیں جائے گی اس فطرت کو تسکین نہیں ہوگی, سکون نہیں ملے گا, اطمینان قلب حاصل نہیں ہوگا, طمأنینہ کی کیفیت حاصل نہیں ہوگی. تو حقیقت الحقائق ایک ہے. اس حقیقت الحقائق کا نام کیا رکھا جائے؟ اس کا نام رکھنے میں کن چیزوں کا لحاظ کیا جائے اور کن چیزوں کا لحاظ نہ کیا جائے, یہ ایک بحث. دوسری بحث یہ کہ میں نے کہا تھا اللہ کے بعد الرحمن ہے اور رحیم ہے, یعنی اگر ہم یہ تسلیم کر لیں کہ لفظ جلالہ اللہ ہے, لفظ ذات ہے, یہ علم ہے, तो फिर अर-रहमान की क्या हैसियत है और अर-रहीम की क्या हैसियत है? पहले अर-रहीम क्यों नहीं आया, बाद में अर-रहमान क्यों नहीं आया? पहले अर-रहमान क्यों आया, बाद में अर-रहीम क्यों आया? ये तरतीब क्या है? बे इस्म अल्लाह अर-रहमान अर-रहीम। आप देखिए तरतीब को बदल के देखिए, कानों को भी बुरा मालूम होगा। और उसकी तौजीह तो ये की जा सकती है कि एक जुमला हमेशा से सुनते आए हैं, तब्दीली हो गई तो जाहिर है बुरा मालूम होगा, लेकिन नहीं, ये बात यूं नहीं है। कलाम हक है, कलाम वही है, मुनजल मिन अल्लाह है, और इसमें एक तरतीब रखी गई है तो किसी हिकमत के बिना पर रखी गई है। अब इस हिकमत को तलाश करने में हर शख्स अपनी सतह से गुफ्तगू करता है। वहां भी एक बिल्कुल जाहरी मकतबी मिसाल दे दूं, कुछ लोग कहते हैं अर-रहमान में मानी ज्यादा है और अर-रहीम में अर-रहमान के मुकाबले में कम है। और दलील क्या देते हैं? रहमान में 5 हर्फ हैं, रहीम में 4 हर्फ हैं। जहां हर्फ ज्यादा होंगे वहां मानी ज्यादा होंगे, जहां हर्फ कम होंगे वहां मानी कम होंगे। इसको कहते हैं ज़ियादतुल मबानी तदुल्लु अला ज़ियादतिल मआनी, के मबानी ज्यादा होंगे तो मआनी ज्यादा होंगे। तो कोई इस अंदाज से सोचता है जो मकतबी अंदाज है और आसूदा हो जाता है, और कोई इससे बढ़ के आगे बढ़ता है खुद कुरान मजीद की दूसरी आयतों की रोशनी में और फरामीन पैगंबर व अहले बैत पैगंबर अलैहिस्सलातु वस्सलाम की रोशनी। आगे बढ़ने की कोशिश करता है इंसान। यहां पर जो इस्तिफादा मैंने किया आयतुल्लाह सैयद मुस्तफ़ा खुमैनी रहमतुल्लाह अलैह रिज़वानुल्लाह ताला अलैह उनकी तफसीर से, जाहिर है ये जरूरी नहीं है कि इंसान उस मसलक को कबूल कर ले, लेकिन बहरहाल एक इस्तिफादा है। मुझे ये शरफ है कि मैंने अपने बचपने में आयतुल्लाह सैयद मुस्तफ़ा खुमैनी की एक खिदमत की है ज़ाती तौर पर, और उनके हमरा नजफ से शाम तक बीबी जनाब ज़ैनब सलामुल्लाहि अलैहा ज़ियारत करने के लिए हम उन्हीं के कारवां में गए थे। वो अमीर कारवां थे और हम उस वक्त उनके लुत्फ और मोहब्बत से बहुत सरशार रहे। अगर वो नाबिगा शहीद न कर दिया गया होता तो उसने न जाने कुरान मजीद की तफसीर में क्या कयामत बर्पा की होती। उस वक्त उस जवानी में उन्होंने जो तफसीर लिखी है, और सिर्फ सूर मैंने कल अर्ज किया था कि सूरह मुबारक हम्द की तफसीर 2 जखीम जिल्दों में, बिस्मिल्लाह की तफसीर तकरीबन 1 जिल्द है। वो फरमाते हैं कि अल्लाह को अगर हम इसमें ज़ात तस्लीम कर लें तो अर-रहमान और अर-रहीम ये 2 अल्फाज नहीं हैं, बल्कि 2 सरचश्मे हैं उलूम के। और कुरान मजीद में जो चंद किताबों का हवाला दिया गया है, कहीं किताब मुबीन का लफ्ज आता है, कहीं किताब मखनून का लफ्ज आता है, कहीं लौह महफूज का लफ्ज आता है। उन्होंने 2 लफ्ज इस्तेमाल किए, लौह कवा और लौह कदर। फरमाते हैं अर-रहमान लौह कवा है, अर-रहीम लौह कदर। आपने सुन लिया और सुभान अल्लाह कह दिया। अर-रहमान लौह कवा है, अर-रहीम लौह कदर, یہ لوح قضا لوح قدر دو دو الفاظ میں کیا پوشیدہ ہے معانی. الرحمن لوح قضا ہے, الرحیم لوح قدر. یہ الفاظ نہیں ہیں, یہ بجائے خود کتابیں ہیں, یہ بجائے خود مقامات ہستی ہیں اور مقامات ہستی کی حکایت کرتے ہیں. اللہ سبحانہ و تعالی کی ذات کو اگر تصور کریں کہ جس سے ہم عاجز ہیں, لحاظ کریں کہ جس سے ہم عاجز ہیں, حقیقت الحقائق ہر شے کی اصل, اس کو آپ نے کہہ دیا اللہ. کچھ نہیں تھا بس ذات حق تھی, اسی ذات سے سب کچھ وجود میں آیا. تو یہ سب کچھ جو وجود میں آیا, یہ ایک دم تو وجود میں آیا نہیں, مراتب میں وجود میں آیا نا, مراتب میں وجود میں آیا. آپ کوئی گھر بناتے ہیں, مکان بناتے ہیں, تو پہلے اس کا نقشہ ذہن میں رکھتے ہیں اور اس کے بعد وہ نقشہ کاغذ پہ آتا ہے, اس کے بعد وہ نقشہ زمین پہ آتا ہے, ہے نا. انسان نے تصور کیا کہ جو کچھ عالم ہستی ہے وہ عالم ہستی پہلے علم الہی میں ثبت ہوگی. علم الہی میں یہ سب ہستیاں ہوں گی, پھر علم سے فعل میں بدلی ہوں گی. فطری بات ہے نا, اس میں کوئی مشکل نہیں ہے. وہ مقام علم الہی کو اگر لحاظ کریں, ذات بشمول مقام علمی میں تمام مخلوقات اور تمام کائنات کو, تو اس مقام کو کیا نام دیں گے. اور وہ ذات بشمول تمام مقامات ہستی فعلی صورت میں, اس مقام کو کیا نام دیں گے. توجہ ہے, یہ پوری بحث اسی بسم اللہ الرحمن الرحیم میں طے ہونی ہے. اسی لیے کہ اس میں طے ہے, اسی میں طے ہے, اسی میں پوشیدہ ہے. ذات میں اور اس کی خلقت میں ربط و رشتہ کیا ہوتا ہے. آپ ایک آرٹسٹ ہیں اور آپ نے ایک پینٹنگ بنائی, اب وہ پینٹنگ دیوار پہ لگی ہے, آپ میں اور اس میں کیا رشتہ ہے, اور اس کی حیثیت آپ کی ذات سے کون سی حیثیت ہے. سوال کا جواب دیجئے. ایک شاعر ہے, اس نے شعر کہا, شعر چھپ گیا کاغذ پر. وہ جو چھپا ہوا شعر ہے کاغذ پر, اس کا اس شاعر سے کیا رشتہ ہے. توجہ ہے, آپ نے کوئی کتاب لکھی, کتاب چھپ گئی, کتاب لکھ دی, کاغذ پہ آ گئی, چھپ گئی, دو دفتیوں کے درمیان کتاب تقسیم ہو گئی, وہ کتاب وہاں الماری پہ رکھی ہے, آپ یہاں بیٹھے ہوئے, آپ میں اور اس کتاب میں کیا رشتہ ہے, کوئی رشتہ ہے یا نہیں ہے. ہے تو کس قسم کا رشتہ ہے, اس کتاب کی کوئی مستقل حیثیت ہے یا آپ کی مستقل حیثیت ہے یا دونوں کی مستقل حیثیت ہے یا ایک کی حیثیت دوسرے کے ساتھ مشروط ہے. توجہ ہے, اس کتاب کی حیثیت کیا ہے جسے خود آپ نے لکھا ہے, اور آپ میں اور اس کتاب میں جو رشتہ ہے, ربط ہے, اس رشتے اور ربط کو کس لفظ سے, کس نام سے ظاہر کریں گے. وہ شعر ہے, آپ شاعر ہیں, شعر و شاعر میں ربط کا نام کیا ہے. یہ ربط بجائے خود کوئی مستقل شے ہے یا غیر مستقل ہے, कल क्यों मैंने ये बहस उठाई थी कि बाए बिस्मिल्लाह के मानी मुस्तकिल हैं या गैर मुस्तकिल, और अल्लाह सुबहानहु व तआला ने अपनी किताब को एक ऐसे लफ्ज से क्यों शुरू किया कि जिसके मानी मुस्तकिल नहीं है। ये सब बहसें खालिस इल्मी हैं, मैं तस्लीम करता हूं, प्योर एकेडमिक बहसें हैं, तालिब इल्माना बहसें, इल्मी बहसें, मकतब की बहसें, क्लास की बहसें, इससे हमारी जिंदगी का कोई ताल्लुक है या नहीं। इन बहसों से अगर हम और आप आशना हो जाएं तो हमारे कल्ब में, हमारे जहन में कोई नूर इजाफा होगा या नहीं, शख्सियत में कोई तकवियत पैदा होगी या नहीं, तकवियत और शख्सियत बुलंद होगी या नहीं, और इसके अमली थमरात हासिल होंगे या नहीं, सबका जवाब मुस्बत है। ये तमाम इल्मी मतालिब हमारे जहन को मुनव्वर करेंगे, हमारे कल्ब को मुनव्वर करेंगे, हमारी शख्सियत को बुलंदी अता करेंगे और शख्सियत के आसार में बरकत अता करेंगे। ये बहसें अहम है, इसे सुनिए। वो जो मिसाल मैंने दी थी मेमोरी ऑफ वाटर की, क्यों दी थी फिर याद दिला दूं। अगर पानी कहीं एक लोहे आयरन के या कॉपर के या किसी एक एलिमेंट के एटम से पानी का एक मॉलिक्यूल टच कर जाए तो उस पानी के मॉलिक्यूल में मुद्दतों मेमोरी महफूज रहती है। ये अल्फाज और ये बहसें अगर आपके पर्दे समाज से एक बार भी टकरा गईं तो आप तो इंसान हैं, आपके पर्दे समाज पे वो नक्श बाकी रहेगा, आपके हाफिजे में उसका नक्श बाकी रहेगा और नफ्स पर असरात मुरत्तब होंगे। इसलिए ये ना सोचिए कि ये किताबी बहसें किताब से निकाल के यूं ही मैं आप हजरात के सामने अर्ज कर रहा हूं, आपकी रूह की तिश्नगी का इलाज है। मैं एक मुकरे की हैसियत से हूं, कुरान मजीद कलेमा बे कलेमा पढ़ना चाहते हैं, लफ्ज ब लफ्ज पढ़ना चाहते हैं, एक एक लफ्ज करके कुरान मजीद पढ़ना चाहते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम में अभी गुफ्तगू रुकी हुई है। एक बहस से और आशना करा दूं, मैं सिर्फ फहरिस्त सुना रहा हूं अभी बहसों की। वो बहस यह है कि अल्लाह सुबहानहु व तआला की जात है, एक जात है और उसके अंदर कुछ सिफात हैं। ये सिफात उसमें कहां से पैदा हुई? खुद मुसलमानों में एक पूरा मकतब फिक्र है, जखीम किताबें लिखी गईं और वहां बहस यहां तक पहुंच गई कि गोया एक जात है और सिफात अलग हैं, उन सिफात से ये जात मुत्तसिफ है। यानी इल्म एक सिफत है, हयात एक सिफत है, कुदरत एक सिफत है, ये सब सिफतें अलहदा अलहदा हैं, बाद में इन सिफतों का रिश्ता जात से कायम हुआ और जात मुत्तसिफ हुई उन सिफात से। ठीक है, चनांचे उन सिफात को जायद बर जात माना गया तो बहस ये पैदा हो गई कि फिर कदीम कितनी चीजों को माने हम, जात कदीम है या जात के साथ और सिफतें भी कदीम हैं। एक जात कदीम है, एक उसके साथ इल्म एक सिफत है जो कदीम है, कुदरत एक सिफत है जो कदीम है, हयात एक सिफत है जो कदीम है, यानी कदीम एक नहीं आठ नौ कदीम है माशाल्लाह। ये आठ या नौ कदीम सिफात को तस्लीम करना क्या तौहीद के मुनाफी नहीं है? तो जो लोग सिफात को जायद बर जात तस्लीम करते हैं उनकी तौहीद की हकीकत क्या है? और अगर ये जात उस सिफत से मुत्तसिफ है तो ये जात उस सिफत की मोहताज हुई तो फिर ये जात गनी अलल इतलाक कैसे हो सकती है? और जो खुद मोहताज हो वह दूसरे की एहतियाज को क्या दूर कर सकता है? तो ये सिफतें, ये बहसें जो किताबों में या मदरसों में महदूद हैं, ये बहसें हमारी जिंदगी से ताल्लुक रखती हैं اور اس حقیقت سے تعلق رکھتی ہیں. اگر ہم نے صفتوں کو زائد بر ذات تسلیم کیا تو وہ ذات صفتوں کی محتاج ہوگی, اور جو خود محتاج ہو, بے نیاز نہ ہو, وہ دوسروں کی نیاز کیا پوری کرے گا. اس لیے اس مکتب کے مقابلے میں اس اشتباہ کو دور کرنے کے لیے ہمارے ہاں ابتدائی دینیات میں بھی لکھا جاتا ہے کہ اللہ سبحانہ وتعالی کی صفتیں زائد بر ذات نہیں ہیں, بلکہ صفتیں عین ذات ہیں. یعنی وہی ایک ذات ہے اور اسی کی بنیادی صفت ہے علم, الگ کہیں کوئی صفت نہیں ہے علم. اس کے ہاں مانگے کا اجالا نہیں ہے, سارا اجالا اس کی ذات کا اجالا ہے. اللہ نور السماوات والارض, وہ خود نور ہے, اس کی ذات سر چشمہ صفات ہے, نہ کہ صفات کہیں خارج میں ہیں ذات کے, زائد بر ذات ہیں. علم کہیں ہے, اس علم کی نسبت سے یہ عالم ہے. قدرت کہیں ہے, اس قدرت کی نسبت سے یہ قادر ہے. حیات کہیں ہے, اس حیات کی نسبت سے یہ حی ہے. نہیں, یہ خود حیات ہے, یہ خود قدرت ہے, یہ خود علم ہے. اس کی نسبت سے دوسرے عالم ہوتے ہیں, دوسرے قادر ہوتے ہیں, دوسرے حی ہوتے ہیں. ہم اللہ سبحانہ وتعالی کی صفات کی نسبت سے ہمارے اندر صفات پیدا ہوتی ہیں اس کے افادے سے, نہ کہ اس کی ذات خود صفات کی محتاج ہو. میرا خیال ہے کہ وقت گزر چکا, آگے بڑھ گیا, اس لیے ہم دعا پہ گفتگو کو تمام کرتے ہیں کہ پروردگار ہمیں اپنے اسماء کے صدقے میں ہمارے وجود میں بھی ان صفات کو ودیعت فرما, کہ جو صفات ہمیں اس دنیا اور آخرت دونوں جہانوں میں ثبات اور دوام عطا کر سکیں. بسم اللہ الرحمن الرحیم. اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة, وليا وحافظا وقائدا وناصرا ودليلا وعينا, حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا.